कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम लहर हेलो भन्सिनामाको यो साताको नयाँ आठौँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म सरिता। कोरोना भाइरस रोग अर्थात् कोविड 19 को संक्रमण विश्वलाई नै आश्चर्यचकित बनाउँदै चुनौती बनिरहेको अहिलेको अवस्थामा यसबाट जोगिने उपायका बारेमा नयाँ नवीनतम जानकारी दिने र यस सम्बन्धी तपाईँका प्रश्न एवं जिज्ञासाहरूको जवाब खोज्ने उद्देश्यका साथ रेडियो कार्यक्रम लहर भन्छिन आमाको परिपूरक श्रृङ्खलाको रूपमा हेलो भन्छिन आमा प्रस्तुति रचना र निर्माण गरिएको हो। यस कार्यक्रममा हामी कोरोना भाइरसको संक्रमण रोकथाम, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापना जस्ता महत्त्वपूर्ण सवाल सरोकारमा सूचना र जानकारीमूलक सन्देश दिने प्रयास गर्नेछौँ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कका साथै देशभरिका करिब 150 भन्दा बढी एफएम स्टेसनहरूबाट हरेक साता यसै समयमा सुन्न सक्नुहुन्छ। सहभागी श्रोता, गएको साता हामीले कोरोना भाइरस रोग कोभिड 19 विषयमा फेसबुक मेसेन्जर आइभीआर र एसएमएस मार्फत प्राप्त तपाईँका प्रश्न तथा जिज्ञासामा श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर अर्पणा निउपानेका जवाब अनि कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनका कारण उत्पन्न मनोवैज्ञानिक समस्याका सम्बन्धमा मानसिक अस्पताल लगनखेल ललितपुरका वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीका उपयोगी सुझावहरू पनि सुनेका थियौँ। कार्यक्रमको आठौँ श्रृङ्खलामा आज हामी कोरोना भाइरस संक्रमणका सम्बन्धमा तपाईँका प्रश्न तथा जिज्ञासामाथि ह्याम्स अस्पताल काठमाडौँमा इन्टर्नल मेडिसिन विज्ञ एवं जनस्वास्थ्य अनुसन्धाताका रूपमा सेवारत डाक्टर किरण राज पाण्डेका जवाब अनि कोरोना भाइरस संक्रमण महामारीको अहिलेको अवस्थामा गर्भवती सुत्केरी लगायत सुरक्षित मातृत्व सम्बन्धी उपलब्ध स्वास्थ्य सेवाहरू कसरी सुचारू भइरहेको छ भन्ने बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डाक्टर पुण्य पौडेलका कुरा पनि सुन्नेछौँ। साथमा अन्य सचेतनामूलक सामग्री पनि हामीसँग छन्। सहभागी श्रोता, अबको करिब आधा घण्टा हाम्रो यो साप्ताहिक प्रस्तुति सँगै सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, तपाईँले रेडियो कार्यक्रम भन्छी नामाको फेसबुक पेज तथा मेसेन्जरमा सन्देश पठाएर आइभीआरमा रेकर्ड गरेर अनि 371711 अर्थात् 37171 एसएमएस गरेर पनि कोरोना भाइरस अर्थात् कोभिड 19 सम्बन्धित धेरैले विभिन्न बस्ती समुदायबाट जिज्ञासा पठाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताको लागि सहभागी तपाईँहरूप्रति हामी धेरै आभारी छौँ। आशा छ तपाईँका जिज्ञासा मेटाउन तपाईँलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनको लागि उत्प्रेरित गर्ने हाम्रो यो प्रयासलाई तपाईँको यस्तै सहभागिता, सक्रियता र हौसला प्राप्त हुनेछ। अब भने कोरोना भाइरस रोग कोभिड 19 सम्बन्धी तपाईँका तिनै प्रतिनिधिमूलक प्रश्न तथा जिज्ञासाहरू लिएर सहकर्मी पवन, इन्टर्नल मेडिसिन विज्ञ एवं जनस्वास्थ्य अनुसन्धाता डाक्टर किरण राज पाण्डेसँग कुराकानी गर्दै हुनुहुन्छ। सुनौ है त
डाक्टर, स्वागत छ यहाँलाई हेलो भन्सिनामामा।
धन्यवाद।
सुरुमा आज केही श्रोताका उस्तै जिज्ञासा म लिँदैछु। मेनुका थापा मगर, सिएन परियार, यामप्रसाद डाँगी र मोगर लज सुश्रीले फेसबुक मार्फत र कृष्ण श्रेष्ठले धनकुटाबाट आइभीआर मार्फत जिज्ञासा राख्नु भएको छ। सारमा उहाँहरूको जिज्ञासा भन्नुपर्दा चाहिँ कोरोना भाइरस के को माध्यमबाट के कसरी सर्छ, यसका लक्षणहरू के हुन् अनि यसको किटाणु चाहिँ मानिसको शरीरमा कति समयसम्म बाँच्न सक्छ र यसबाट कसरी सुरक्षित बस्ने, के कस्तो साबुन कसरी प्रयोग गर्नुपर्छ भन्ने उहाँहरूको जिज्ञासा छ। यी जिज्ञासाहरूलाई सारमा जवाफ दिनुपर्दा के भन्नुहुन्छ?
कोरोना भाइरस चाहिँ श्वास प्रश्वासको माध्यमबाट सर्ने एउटा भाइरस हो। यसले निम्त्याउने रोग चाहिँ कोभिड 19 भनेर हामी बुझ्छौँ। सामान्यतया कोही व्यक्तिलाई संक्रमण भइसकेपछि लगभग 2 हप्ता जतिमा यो भाइरस शरीरमा रहने र अनि त्यसपछि हराएर जाने हाम्रो अहिलेसम्मको बुझाइ छ। तर यदि कसैलाई संक्रमण एकदमै कडा खालको लागेमा चाहिँ संक्रमण अझै केही हप्तासम्म रहिरहन सक्ने चाहिँ हामीले देखेका छौँ। गरी अन्य देशहरूको अनुभवबाट लक्षण चाहिँ यो विशेष गरी पहिला त श्वास प्रश्वास प्रणालीबाट फैलिने रोग र त्यही नै पहिला यसले अट्याक गर्ने भएको हुनाले लक्षण पनि त्यसैसँग नै सम्बन्धित छन्। सास फेर्न गाह्रो हुने, विशेष गरी खोको खोकी लाग्ने अनि त्यसपछि ज्वरो आउने यसका प्रमुख लक्षणहरू हुन्। यसको बाहेक अरू अन्य केही लक्षणहरू पनि हुन सक्छन्, विशेष गरी आँखा रातो हुने, केही व्यक्तिहरूमा पखाला लाग्ने अथवा शरीर भारी हुने, शरीर दुख्ने, घाँटी दुख्ने, केही व्यक्तिहरूमा चाहिँ विफलहरू पनि आउने यस्तो पनि देखिएको छ। तर यहाँनिर बुझ्नुपर्ने जरुरी कुरा चाहिँ के छ भने कतिपय व्यक्तिहरूमा पटक्कै लक्षण नदेखिन पनि सक्छ, तर यस्ता व्यक्तिहरूले संक्रमण सार्ने सम्भावना चाहिँ रहिरहन्छ। त्यसो हुँदा यस कुरामा पनि सजग हुनु जरुरी छ। यसबाट कसरी बच्ने भन्ने कुरा चाहिँ विशेष गरी अन्य व्यक्तिहरूले फेरेको सासबाट अलिकति टाढा बस्ने नै हो। त्यसै कारणले हामीले भौतिक दूरी कायम गर्ने, एकदेखि डेढ मिटरसम्मको दूरी कायम गर्नुपर्छ भनेको कारण पनि त्यही नै हो। त्यसरी दूरी तोक्नुको कारण के पनि हो भने मान्छेहरू श्वास प्रश्वास लिँदा अथवा हाँछ्यु गर्दा अथवा बोल्दाखेरि उनीहरूको नाकबाट या मुखबाट जुन भाइरस आउँछ त्यो चाहिँ त्यति दूरीसम्म सजिलैसम्म सँग फैलिन्छ भन्ने हाम्रो बुझाइ भएको कारणले गर्दाखेरि हो। साबुनको कुरा गर्दाखेरि साबुन त जुनै पनि टोयलेट सोप भनेर हामी भन्छौँ त्यो प्रयोग गर्दाखेरि हुन्छ, कम्तीमा पनि 20 सेकेन्डसम्म मिची मिची हात धुनुपर्छ। त्यसो भन्नुको अर्थ 20 सेकेन्ड भित्रैमा हात धोएर सकाइहाल्ने भनेको होइन कि 20 सेकेन्डसम्म चाहिँ मिच्ने मात्रै, औँलाहरूको बिचमा नङको बिचमा जताततै मिचेर हात धुनुपर्छ। यसो गर्दाखेरि लगभग 35-40 सेकेन्ड जति चाहिँ हात धुन लगाउनु पर्छ। साबुनको प्रकार भन्दा पनि समय कति खर्च गरिन्छ त्यो चाहिँ धेरै महत्त्वपूर्ण छ।
अर्को प्रश्न लिएँ डाक्टर साहब, मैले यो चाहिँ सुर्खेतबाट हाम्रो आइभीआरमा गर्नुभएको प्रश्न हो। प्रश्न यस प्रकार छ।
हेलो, मेरो नाम सरोज गुरी, मै लाटी कोइली सुर्खेतदेखि हो। कोरोना भाइरस न भ्याक्सिन बनेको छ न औषधि नै, तैपनि मान्छे निको भएर घर फर्किएका छन् भनिरहेछन्, यो कसरी भइरहेछ?
अधिकांशलाई चाहिँ उपचार नै नगरिकन केही औषधि नै नलिइकन संक्रमण निको हुने गर्छ। हामीले भाइरल फिभर भन्ने पनि सुन्ने गरेका छौँ, त्यहाँ पनि उपचार नै नगरिकन त्यो रोग 1 हप्तादेखि 10 दिनसम्मको अवधिमा निको हुने गर्छ। रुघाखोकी त हामी सबैलाई लाग्ने गरेकै हो, त्यो पनि भाइरसकै कारणले, यस्तै अहिलेकै यही सार्स कोरोना भाइरस जस्तै मिल्दो जुल्दो भाइरसको कारणले हुने समस्या हो त्यो पनि अधिकांश अवस्थामा, त्यो पनि आफ्नै हिसाबले सन्चो हुन्छ। त्यसो हुँदाखेरि चाहिँ भाइरसले गर्ने रोगहरू विशेष गरी उपचार नगरिकन सन्चो हुनुमा त्यसलाई अन्यथा मान्नु पर्दैन। हाम्रो परिप्रेक्ष्यमा नेपालमा चाहिँ अहिलेसम्म जतिपय बिरामीहरू अस्पतालमा हामीले भर्ना गरेका छौँ उहाँहरूलाई चाहिँ साँच्चै नै भन्ने हो भने त्यस्तो असाध्य लक्षण देखिएर या अस्पताल भर्ना गर्नुपर्ने नै गरी उहाँहरू बिरामी भएर हामीले अस्पताल भर्ना गरेको पनि होइन। अधिकांशको कुरा गर्दैछु म, उहाँहरूलाई चाहिँ आइसोलेसनको लागि अहिलेसम्म अस्पताल भर्ना गर्ने गरिया छ। त्यस अवस्थामा त उहाँहरूको चाहिँ हिसाबले रेखदेख गरिएको मात्रै हो, लक्षण असाध्य नहोस् भनेर हेरिएको मात्रै हो। उहाँहरू सायद बाहिर नै भए पनि निको नै हुनुहुन्थ्यो, मात्र एउटा फरक के हो भने अस्पताल बाहिर रहँदाखेरि संक्रमण अरूलाई सर्छ कि भन्ने जोखिमको कारणले गर्दाखेरि अस्पतालमा राखिएको हो। उपचार गर्ने विधि चाहिँ कस्तो व्यक्तिलाई आवश्यक हुन्छ भने जो व्यक्तिमा रोग असाध्य भयो, यो भाइरसको संक्रमणको कारणले गर्दाखेरि जसलाई सास एकदमै गाह्रो भयो, अन्य शरीरका अङ्ग प्रणालीहरू पनि काम गर्न छोड्दै गए, त्यस्तो व्यक्तिहरूमा तिनीहरूको ज्यान नजाओस् भनेर अथवा अङ्गभङ्ग नहोस् भनेर हामीले उपचार पद्धति या साधन खोजिरहेको औषधिहरू खोजेको कारण पनि त्यही नै हो। अधिकांशलाई चाहिँ अहिलेको अवस्थामा उपचारको आवश्यकता छैन।
तीनजना श्रोताले चाहिँ अलिकति यो कोरोनाको जाँचको बारेमा टेक्निकल कुरा सोध्नु भएको छ। धनकुटाबाट अभागी आँसु एसएमएस मार्फत लेख्नुहुन्छ, त्यसै गरी फेसबुकमा प्रभाकर प्रताप सिंह र फेसबुकमै रमेश पाण्डेको जिज्ञासा छ। आरडीटी र पीसीआर को जाँच विधिको बारेमा उहाँहरूले जिज्ञासा राख्नु भएको छ।
व्यक्तिमा डायग्नोसिस गर्नको लागि चाहिँ पीसीआर नै गर्नुपर्छ होइन। आरडीटी भन्ने टेस्ट चाहिँ हामीले समुदाय स्तरमा संक्रमण कति फैलिएको छ भनेर जान्नको लागि मात्रै गर्ने गर्छौँ, तर यी दुई प्रयोग टेस्टहरू के को लागि प्रयोग गरेको त्यो बुझेर मात्रै गर्न जरुरी हुन्छ। त्यही भएर यी दुई टेस्ट विधिहरूको प्रयोग चाहिँ फरक फरक अवस्थामा गरिन्छ।
हुन्छ, अब म केही गर्भवती र आमाहरूको विषयको जिज्ञासालाई लिँदैछु। सञ्जीवनी ओलीजीले फेसबुक मार्फत प्रश्न गर्नुभएको छ, म गर्भवती भएको 7 महिना पुरा भएर 8 महिना भयो, यस्तो अवस्थामा भनेको अहिलेको यो कोरोनाको जुन संक्रमणको अवस्थामा आमा र बच्चाको सुरक्षा के कसरी गर्ने, यो समयमा सुत्केरी हुन पनि गाह्रो हुने भयो, चिन्ता लाग्न थालेको छ भन्ने उहाँको चिन्ता जाहेर गर्नुभएको छ।
अब गर्भवती महिलाहरूमै कोभिडको संक्रमणको दर उच्च देखिएको भन्ने त्यस्तो किसिमको प्रमाण चाहिँ हामीले अहिलेसम्म भेटेको चाहिँ छैनौँ। तर गर्भवती अवस्थामा कहिलेकाहीँ शरीरको प्रतिरोधात्मक क्षमतामा पनि तलबदल हुने भएको कारणले गर्दाखेरि त्यस्तो हुन सक्ने सम्भावना नकार्न चाहिँ सकिँदैन। तथापि यो अवस्थामा गर्भवती महिलाहरूले अरू व्यक्तिहरूबाट विशेष गरी सावधानी अप्नाएर भौतिक दूरी कायम गर्न चाहिँ महत्त्वपूर्ण हुन्छ। गर्भवती हुँदाखेरि बेला बेलामा गरिरहनु पर्ने चेक जाँचलाई कसरी सुचारू गराउने, डेलिभरी गर्ने बेलामा कहाँ गएर कसरी गर्ने भन्ने यी कुराहरूको पूर्व तयारीमा चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ। यी कुराहरूको पूर्व तयारी गर्नको लागि चाहिँ पहिले नै जहाँ चेक जाँच गराइरहेको हो त्यही स्वास्थ्य संस्था तिनी स्वास्थ्य कर्मीहरूसँग संवाद गरेर त्यसको लागि पूर्व तयारी गर्न चाहिँ म सुझाव दिन्छु।
यसै गरी डोटीबाट चन्द्रा थापाले हाम्रो आइभीआरमा प्रश्न गर्नुभएको छ, उहाँको प्रश्न यस्तो छ।
नमस्कार, मेरो नाम चन्द्रा थापा, डोटी जिल्ला सिकर नगरपालिका एक कपलेकीबाट। आमालाई कोरोना भाइरस लाग्यो भने फेरि बच्चाले दुध चुसाउन पाइन्छ कि पाइँदैन भन्ने जिज्ञासा लागिरहेको छ।
दुधकै कारणले संक्रमण फैलिएको भनेर अहिलेसम्म हामीले प्रमाण भेटेको चाहिँ छैनौँ। दुध खुवाउनै पर्ने भएको अवस्था हो भने हामीले बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने, आछ्यु गर्दाखेरि हातमा आछ्यु नगर्ने, संक्रमण एक अर्कालाई सार्न सकिने सम्भावित विधिहरूबाट बच्ने तरिकाहरू प्रयोग गर्ने हो भने आफ्नो बच्चालाई पनि यसरी संक्रमण सार्न सक्ने सम्भावना एकदमै घटेर जान्छ।
कोरोना भाइरस रोग COVID-19 विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्सीनामामा आज हामी तपाईँका प्रश्न तथा जिज्ञासामा इन्टरनल मेडिसिन विज्ञ एवं जनस्वास्थ्य अनुसन्धाता डाक्टर किरण राज पाण्डेसँग कुराकानी गरिरहेका छौँ। यो जानकारी पछि अब फेरि तपाईँका प्रश्न र जिज्ञासाको यो क्रमलाई नै निरन्तरता दिउँ।
अब अलिकति यो ज्वरोसँग रिलेटेड केही प्रश्नहरू आएको छ, म त्यसलाई जोड्न चाहन्छु। फेसबुक मार्फत शान्ति कुलुङले सोध्नु भएको छ, मलाई अहिले हल्का ज्वरो अनि सुक्खा खोकी लागेको छ, मेरो बिरामीलाई नबढ्न दिनको लागि के कस्तो सावधानी अप्नाउनु पर्छ होला भन्नुभएको छ।
हल्का ज्वरो र खोकी लागेको छ भने तपाईँ यो अवस्थामा चाहिँ एकचोटि स्वास्थ्य कर्मीसँग सम्पर्क गरेर उहाँहरूको परामर्श लिन उपयुक्त हुन्छ। तपाईँ विशेष गरी कोरोनासँग संक्रमित व्यक्तिको अथवा बाहिरबाट आएको व्यक्तिको सम्पर्कमा हुनुभएको छ भने उहाँहरूले मिलेसम्म त्यसको लागि परीक्षण गर्ने जमर्को पनि गर्नुहुन्छ। त्यति भन्दै गर्दाखेरि अब यो सिजनको कारणले गर्दाखेरि पनि सबै ज्वरो र खोकी कोरोना नै हो भनेर अतालिहाल्नुपर्ने अवस्था पनि होइन, तर स्वास्थ्य कर्मीलाई सम्पर्क गरेर मिल्छ भने परीक्षण गर्न चाहिँ उपयुक्त हुन्छ।
यही ज्वरो र खोकीकै कुरालाई जोडेर उमा छेत्रीले अर्घाखाँचीबाट हामीलाई एसएमएस गर्नुभएको छ, ज्वरो खोकी लाग्यो भने कोरोना भाइरसको लक्षण हुन सक्ने सम्भावना हुन्छ भनेर सुनिँदै आएको छ। त्यस्तो बेलामा मेडिकलमा जाँदा डाक्टरहरूले ज्वरो आएको छ भन्ने बित्तिकै बिरामीलाई अलिकति भेदभावपूर्ण दृष्टिकोणले गेट बाहिर राखेर चेक नगराई फर्काएको कुरा पनि सुनिन्छ, के गर्ने भन्ने उहाँको गुनासो जस्तो पनि छ। रक्षा
त्यस्तो हुनु हुँदैन, त्यस्तो भएको छ भने त्यो एकदमै गलत हो। कतिपय ठाउँमा स्वास्थ्य कर्मीहरूमा पनि डरको वातावरण भएको कारणले आफूलाई बचाउन सक्ने पिपिईको कमी भएको कारणले गर्दाखेरि त्यस्तो भएको हो भने चाहिँ हामी त्यसलाई पनि सुधार गर्नुपर्ने आवश्यकता छ। यस बाहेक सरकारले कोरोनाको अथवा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका अथवा कोरोनाको बारेमा प्रश्न भएका सेवाग्राही तथा बिरामीहरूको प्रयोगको लागि भनेर एउटा हटलाइन पनि ल्याएको छ, त्यहाँ फोन गरेर पनि परामर्श लिन सकिन्छ।
अब म केही चाहिँ यो क्वारेन्टाइन आइसोलेसन र उपचारमा राखिएको अवस्थाको बारेमा केही प्रश्नहरू छ, त्यो राख्न जाँदैछु। किरण उपाध्यायले लम्की चुहा कैलालीबाट एसएमएस मार्फत सोध्नु भएको प्रश्न, भारत वा अन्य बाहिरी मुलुकबाट आउने नागरिकलाई कोरोना भाइरसको परीक्षण गरिसके पश्चात 14 दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्छ कि पर्दैन होला, अनि कोरोना संक्रमित र बाहिरी मुलुकबाट नेपालमा भित्रिने नेपालीहरूको लागि क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कतिको प्रभावकारी रूपमा गरिएको छ भन्ने जिज्ञासा छ।
क्वारेन्टाइनमा बस्न चाहिँ एकदमै जरुरी छ, विशेष गरी बाहिरबाट आउने व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नु अनि संक्रमणको फैलावट रोक्नको लागि सबैभन्दा प्रभावकारी उपाय हो। फेरि परीक्षण गरि नै हाले पनि परीक्षण पोजिटिभ आए पनि नेगेटिभ आए पनि 14 दिनको क्वारेन्टाइनमा बस्नु चाहिँ धेरै कारणले महत्त्वपूर्ण छ। क्वारेन्टाइन र आइसोलेसनको फरक चाहिँ के हो भने आइसोलेसन चाहिँ सामान्यतया संक्रमण पुष्टि भएका व्यक्तिहरूलाई राखिन्छ, त्यहाँ अझै सजगता अप्नाइन्छ। जहाँसम्म कुरा रह्यो क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था कति प्रभावकारी छ भन्ने कुरा, सरकारले व्यवस्था गर्न खोजेको त छ तर प्रभावकारी नभएको हो कि भन्ने किसाबको गुन्जायत पनि छ। विशेष गरी विभिन्न क्वारेन्टाइनमा भएका ठाउँमा व्यक्ति भौतिक दूरी कायम नगर्ने अथवा उहाँहरूले त्यस्तो भौतिक दूरी कायम गर्न सक्ने वातावरण नबनाइदिने अनि त्यस्तो अवस्थामा संक्रमण फैलिएको कारणले गर्दाखेरि पनि क्वारेन्टाइनमा जे जति तयारी हुनुपर्ने थियो त्यो त्यति भएन कि भन्ने हिसाब गुन्जायस चाहिँ छ। तर त्यहाँ प्रयास चाहिँ भइरहेको छ, विभिन्न तहका सरकार तथा निकायहरूले यो महत्त्वपूर्ण छ भन्ने बुझेर त्यसको लागि विभिन्न प्रयासहरू गरिरहेको अवस्था पनि छ।
अब यो क्वारेन्टाइनकै सम्बन्धमा अञ्जना दाहालजीले फेसबुक मार्फत जिज्ञासा राख्नु भएको छ, उपचारका क्रम आईसीयूमा राखेका बिरामीहरूको लागि आवश्यक सेवा र सुविधामा केही कमी कमजोरी छन् भन्ने पनि सुनिन्छ, अनि त्यहाँ टोयलेट बाथरूमहरू पनि सफा नभएको भन्ने सुन्नमा आएको छ, के हो भन्ने छ। र यस्तै खालको जिज्ञासा केशव श्रेष्ठजीको पनि फेसबुक मार्फत आएको छ, क्वारेन्टाइन सेन्टरहरूमा खानेपानी र सरसफाइका के कस्ता सुविधाहरू हुन जरुरी छ भन्ने जिज्ञासा छ।
क्वारेन्टाइन सेन्टरहरूमा सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भनेको चाहिँ भौतिक दूरी कायम राखेर आफू र अरू पनि सुरक्षित हुने हिसाबले बस्न सक्ने पूर्वाधार नै सबैभन्दा महत्त्वपूर्ण हो। दुईटा बेरेर साह्रै नजिक हुनु भएन, सकिन्छ भने एउटा कोठामा एउटा मात्रै व्यक्ति बस्ने, यस्ता खालका पूर्वाधारहरू महत्त्वपूर्ण हुन्छन्। अन्य पूर्वाधारहरूमा चाहिँ विशेष गरी आवश्यक परेमा एउटा स्वास्थ्य संस्थासम्म जान सक्ने, स्वास्थ्य कर्मीसँग परामर्श लिन आवश्यक परेमा त्यसो गर्न सक्ने, यी यस्ता खालका पूर्वाधारहरू पनि महत्त्वपूर्ण हुन्छन्। फोहोर हुने यताउता भन्ने कुरा हाम्रो स्वास्थ्य प्रणालीमै यी यस्ता खालका समस्याहरू विद्यमान नभएको चाहिँ होइन, तर एउटा यस्तो अवस्था पनि सायद आउँछ होला। धेरै व्यक्तिहरूलाई क्वारेन्टाइनमा राख्नु पर्यो भने हामीले अहिले राखे जस्तो विभिन्न स्थानमा नराखेर घरमै कसरी व्यवस्थित क्वारेन्टाइनमा राख्ने भन्ने कुरा पनि हामीले एक पोइन्टमा पुगेर सोच्नुपर्ने हुन्छ होला। त्यसको पूर्व तयारी पनि हामी गर्न
कुमार प्रधान कल्पितजीले फेसबुक मार्फत सोध्नु भएको जिज्ञासा, उहाँको जिज्ञासाको सार चाहिँ कोरोना संक्रमित भएर मृत भनिएको आमाबाट जन्मिएर 8 दिनसम्म सँगै बस्दा पनि बच्चामा कोरोना नेगेटिभ देखिन्छ, अथवा संक्रमित महिला सँगै रहेका श्रीमानमा पनि नेगेटिभ देखिन्छ, कतै यो कोरोना भ्रम त होइन अथवा के हो, कसरी सुरक्षित गर्ने भन्ने उहाँको जिज्ञासाको सार देखिन्छ, यसमा के भन्नुहुन्छ?
सामान्यतया यस्तो अवस्थामा यो कोरोना चाहिँ अलि धेरै संक्रामक रोग भएको कारणले गर्दाखेरि फैलिने सम्भावना चाहिँ एकदमै उच्च हुन्छ। हामीले सुरुमा चीनबाट सिकेको अनुभव पनि के हो भने आधा घन्टासम्म एउटै टेबलमा बसेर खाना खाँदाखेरि लगभग सबैजसो मान्छेहरूलाई संक्रमण फैलिएको छ पनि हामीलाई अनुभव छ। तर त्यसो भन्दै गर्दाखेरि हरेक व्यक्तिले आफ्नो सम्पर्कमा आउने हरेक अरू व्यक्तिलाई संक्रमण सारि नै हाल्छ भन्ने पनि होइन। केही अपवादहरूमा कतिपय अवस्थामा नजिकैको सम्पर्कले पनि संक्रमण नसर्न सक्छ, जे जस्ता अवस्थाहरू हुन्छन् त्यहाँनिर चाहिँ संक्रमण फैलिने सम्भावना चाहिँ उच्च नै भएर यस्तो अवस्थामा सावधानी अप्नाउ भनेकै हो। एक दुई अवस्थामा केही अवस्थाहरूमा संक्रमण फैलिएन भने यो भ्रम हो कि भनेर सोच्नु या बुझ्नु चाहिँ गलत हुन्छ।
अन्तिम प्रश्न छ आजको उसमा, रुकुम पूर्वबाट विनिता नाथले सोध्नु भएको जिज्ञासा, यो अलिकति मनोवैज्ञानिक किसिमको जिज्ञासा छ। हाम्रो गाउँमा अब रोगले भन्दा भोक र शोकले मरिन्छ भन्नुहुन्छ आमा बुवा, अब यसको लागि मनोबल बढाउने के सल्लाह दिनुहुन्छ रक्षाभरले भन्ने उहाँको जिज्ञासा।
उहाँले उठाउनु भएको प्रश्नको दुवै पाटो महत्त्वपूर्ण छ। एउटा त रोगले भन्दा भोक र शोकले मर्ने सम्भावनालाई हामीले चरितार्थ हुन दिनु त हुँदैन, हामीले बेलैमा सजगता अप्नाएनौँ भने त्यो सम्भावना पनि रहिरहने होइन। विशेष गरी सीमान्त क्षेत्र रोजी रोटीको ख्याल गर्नुपर्ने व्यक्तिहरूलाई यो समस्या छँदै नै छ। यस विषयमा चाहिँ मेरो विचारमा व्यक्तिहरूले आफूले गर्न सक्ने पूर्व तयारी गर्ने त छँदैछ। स्थानीय निकायले, प्रादेशिक सरकारले, केन्द्र सरकारले पनि विशेष पहल पुर्याउनु पर्ने र सहयोग गर्नुपर्ने म चाहिँ आवश्यकता देख्छु।
हुन्छ डाक्टर, महत्त्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धन्यवाद।
कोरोना भाइरस रोग COVID-19 सम्बन्धित तपाईँका प्रश्न तथा जिज्ञासाहरूको समाधानको प्रयास गरिदिनु भएकोमा इन्टरनल मेडिसिन विज्ञ एवं जनस्वास्थ्य अनुसन्धाता डाक्टर किरण राज पाण्डेलाई धेरै धन्यवाद। अनि प्रश्न जिज्ञासा पठाउनुहुने तपाईँ सबै सहभागी श्रोताप्रति पनि आभारी छौँ।
हात नधोई नाक मुख र आँखा छुनु हुँदैन के? कोरोना संक्रमणको खतरा हुन्छ।
हात त बारम्बार धोइरहेको छु नि, हात धुँदा धुँदा हातको रेखै जान लागिसक्यो।
बारम्बार हात धुँदा सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भने हात नधोएर हुन्छ त? ओहो, हाच्यु गर्दा कुइनाले मुखलाई छोपेर गर्नुपर्छ के? जथाभावी थुक्न हुँदैन, कम्तिया नि 1 मिटर टाढा बस्नुपर्छ क्या?
1 मिटर नै टाढा चाहिँ किन नि?
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले कम्तिया नि 1 मिटर टाढा हुनुपर्छ भनेको।
म त घरभित्रै बस्छु, ज्वरो रुगा खोकी लाग्दा अस्पताल वा भिडभाडमा जानै पारे मास्क लगाउँछु, हातले जथाभावी छुन्न, लकडाउनको पनि पालना गर्छु, नहुँदा पनि सरकारले भनेको मान्छु। यति गर्दा त कोरोनाले नछला नि है?
सजग बनौ, सुरक्षित रहौ, कोरोना भाइरसबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
सहभागी श्रोता, यस बेला हामी कोरोना भाइरस रोग COVID-19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो फन्चिन आमा सुनिरहेका छौँ। प्रश्नोत्तरपछि अब एकैछिन कोरोना भाइरस संक्रमण महामारीमा गर्भवती तथा सुत्केरीमा भाइरस संक्रमणको जोखिम र अपनाउनु पर्ने सावधानीका सवालमा छलफल गरौं। जस्तो सुकै परिस्थितिमा पनि गर्भावस्था, सुत्केरी अवस्था र नवजात शिशुको स्वास्थ्य अवस्था निकै नै संवेदनशील मानिन्छन्। तर हालको लकडाउनले गर्दा यस अवस्थामा महिला तथा बालबालिकाहरू धेरै नै समस्यामा छन्। गर्भवती र सुत्केरी महिलाहरूमा कोरोना भाइरस संक्रमणको त्रास एकातिर छ भने अर्कोतर्फ लकडाउनका कारण गर्भ जाँच, सुत्केरी तथा बालबालिकालाई उमेर अनुसारको खोप सेवा लिनका लागि स्वास्थ्य संस्था जान हिचकिचाइरहेको अवस्था छ। यस्तै लकडाउनका कारण पोसिला र सन्तुलित खाना सहज उपलब्ध र प्राप्त नहुँदा थप चिन्ता पनि बढाएको छ। आजको कार्यक्रममा हामी गर्भवती तथा सुत्केरीले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि के कसरी सावधानी अपनाउने र कोरोना भाइरस संक्रमण महामारी र लकडाउनको अहिलेको अवस्थामा गर्भवती सुत्केरी लगायत सुरक्षित मातृत्व सम्बन्धी उपलब्ध स्वास्थ्य सेवा कसरी सुचारू भइरहेको छ यसबारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डाक्टर पुण्य पौडेलसँग सहकर्मी यशोदाले कुराकानी गर्नुभएको छ। अब सुनौ सोही कुराकानी।
स्वागत छ तपाईँलाई कार्यक्रम हेलो भन्छिनामामा।
धन्यवाद यहाँलाई।
कोरोना भाइरस संक्रमण फैलदै गएको यो अवस्थामा चाहिँ गर्भवती तथा सुत्केरी आमाहरूमा कोरोना भाइरस संक्रमणको सम्भावना कतिको हुन्छ वा गर्भवती र सुत्केरी कतिको जोखिममा हुन्छन् यो बेलामा?
गर्भवती अवस्थामा रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ, त्यसले गर्दाखेरि कुनै पनि रोगले अब सजिलैसँग आक्रमण गर्न सक्छ यस्तो कन्डिसनमा। त्यसो भएको हुनाले अब गर्भवती तथा सुत्केरी महिलाहरूलाई अलि बढी नै सम्भावना छ यो संक्रमण हुने। गर्भवती तथा सुत्केरी महिलाहरूले रोगबाट बच्नको लागि सर्वप्रथम त हात साबुनले 20 सेकेन्डसम्म मिचिमिची धुने भनेको छ। कुनै पनि ठाउँमा जाँदाखेरि आफूले मास्क लाउनु पर्यो, भिडभाड ठाउँमा जान भएन सकेसम्म, सस्तो सस्तोमा जाँदाखेरि पनि अब आफूले मास्क लगाएर सुरक्षित भएर जानु पर्यो, सेनिटाइजरहरूले चाहिँ हात धुनु पर्यो। गर्भवती महिला तथा सुत्केरी महिलाहरूले चाहिँ पौष्टिक तत्त्वयुक्त खानाहरू हरियो परियो साग सब्जीहरू गेडागुडी दालको झोलहरू माछा मासु अन्डा र दुध तथा अब दुधबाट बनेका परिवार दहीहरू पनिर खानुपर्छ र आरामको पनि उत्तिकै जरुरत हुन्छ। यसमा महिलालाई इमर्जेन्सी परेको खण्डमा सस्तो सस्तामा जाने होइन भनेदेखि हटलाइनहरू छ अहिले स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू मिडवाइफ्सहरू र विभिन्न संघ संस्थाहरू एनजिओ आइएनजिओहरूले पनि हटलाइन मार्फत चाहिँ सुत्केरी तथा गर्भवती महिलाहरूलाई चाहिँ आवश्यक पर्ने सरसल्लाह दिइराख्नु भएको छ। घरैमा बसेर त्यो चाहिँ सेवा लिन पनि सकिन्छ।
हजुर, तपाईँले घरैमै बसेर सेवा लिन सकिन्छ भनेर भन्नुहुँदै गर्दाखेरि सुरक्षित मातृत्व अन्तर्गत अहिले गर्भ जाँच तथा सुत्केरी सेवाहरू चाहिँ कहाँ र कसरी सञ्चालन गरिएका छन् र यस्ता सेवाहरू कसरी लिन सकिन्छ त?
यो गर्भवती सेवा जाँचहरू ठुलो सरकारी अस्पतालहरू प्राय सबैको ओपिडी खुल्लै छ, त्यहाँबाट पनि लिन सकिन्छ। अब जिल्ला अस्पतालहरूमा पनि होइन ओपिडी खुल्लै हुनुपर्छ भनेर स्वास्थ्य मन्त्रालयले भनेको छ, त्यो सर्भिसहरू सबै खुल्ला छ। टिटी इन्जेक्सन लिन पाउनुहुन्छ, आइरन सकी आइरन सोलिकेट ट्याब्लेटहरू पनि पाउनुहुन्छ र त्यसबाहेक अरू संघ संस्थाहरूले पनि यसमा चाहिँ सहयोग गरिराख्नु भएको छ। अब विकट गाउँहरूमा पनि यो हाम्रो हेल्थ सेन्टरहरू छ, त्यहाँ र जुन अनामी स्वास्थ्य स्वयंसेविका उहाँहरूले पनि उहाँहरूलाई सल्लाह दिन सक्नुहुन्छ, सरकारी सेवाहरू पनि सम्पूर्णकै चलिराखेकै छ।
त्यसै गरी यो बाल बालिकाको खोप कार्यक्रमलाई चाहिँ अहिले यो अवस्थामा चाहिँ कसरी निरन्तरता दिएको छ त?
बाल बालिकाको खोप कार्यक्रम पनि निरन्तर चलिरहेको छ। सरकारी अस्पतालहरूमा जुन प्रोटेक्टिभ ब्यारियरहरू युज गरेर उहाँहरूले चाहिँ सर्भिस दिइराख्नु भएको छ। अब आमाहरूले पनि बच्चाहरूलाई भिडभाड नगरिकन भौतिक दूरी कायम गरेर चाहिँ सेवा लिन सक्नुहुन्छ।
अहिलेको यो अवस्थामा चाहिँ एकातर्फ कोरोना भाइरस संक्रमणको त्रास पनि छ भने अर्कोतर्फ लकडाउनको कारण चाहिँ कतिपय गर्भवतीहरू गर्भ जाँचको लागि स्वास्थ्य संस्था गइरहनु भएको छैन र पाइएको छैन। यो अवस्थामा चाहिँ सुत्केरी हुनको लागि पनि स्वास्थ्य संस्था जाने नजाने भनेर चाहिँ दोधारमा भएको समेत पाइएको छ। यो अवस्थामा चाहिँ गर्भवती आमाहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ त?
अब सुत्केरी हुन चाहिँ स्वास्थ्य संस्थामै जाउँ, स्वास्थ्य संस्थामै सुत्केरी हुँदाखेरि चाहिँ हरेक किसिमको सेवा पनि पाइन्छ, इन्फेक्सन हुने चान्सहरू कम हुन्छ, अब रक्तस्रावहरू बढी भयो भनेदेखि त्यसबाट चाहिँ बस्न सकिन्छ, जान आउनको लागि पनि अब एम्बुलेन्सको सेवा सुविधाहरू छँदैछ। सरकारको चाहिँ के छ भने अब हाम्रो पोलिसीमा नो मोर होम डेलिभरी, सबै महिलाहरूले चाहिँ स्वास्थ्यमै सुत्केरी हुनुपर्छ भनेर भनिएको छ। तैपनि अहिलेको यो जुन सिचुएसन, यो इन्टेरिम कन्डिसनलाई हेर्दाखेरि प्रथम कथाथित अब सुत्केरी हुन अस्पताल जान सक्नु भएन भने घरैमा सुत्केरी हुने कन्डिसन आयो भनेदेखि क्लिन डेलिभरी किट भनेर त्यसमा अब आमालाई चाहिँ घरैमा सुत्केरी गराउनु परेको खण्डमा चाहिने सामानहरू अब चाहिँ राखिएको छ। त्यो क्लिन डेलिभरी किट पनि दिएर घरैमा चाहिँ सुरक्षित तरिकाले अब सुत्केरी गराउनु पर्ने कन्डिसन आयो भने त्यो पनि गराउन सकिन्छ। सकेसम्म चाहिँ स्वास्थ्य संस्था नै जानुपर्छ।
यो कोरोना भाइरसको संक्रमणबाट जोगिन, रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि चाहिँ गर्भवती तथा सुत्केरीले के कस्ता खानामा ध्यान दिनुपर्छ वा कसरी खानु पर्दछ त?
गर्भवती तथा सुत्केरी महिलाहरूले चाहिँ खानामा विशेष गरेर ध्यान दिनुपर्छ। अब कम्तीमा पनि चार पटक चाहिँ खानुपर्छ खाना। अब त्यसमा उसले दाल, भेडागुडी, अन्डा, मासु, होइन, तरकारी, हरियो परियो फ्रेस सब्जीहरू, सिजनल फलफुलहरू छ, यिनीहरू सबै मिलाएर खानुपर्छ। र अब त्यसभन्दा बाहेक अब हाम्रो दुईचोटि तिनचोटि झोलिलो पदार्थहरू जस्तै ज्वानोको झोल, मासुको सुप, दुध, त्यो चाहिँ पिउन सक्नुहुन्छ। हामीले चाहिँ हाम्रो इम्युनिटी पावर बढाउनको लागि खानपानमा चाहिँ विशेष ध्यान दिनुपर्छ। त्यसको लागि अब हामीले कागती पानी खाने भन्छौँ, अब अदुवा बेसार जिम्मु राखेर जुन पानी पकाएर खाने भन्ने हाम्रो नेपालीहरूको जुन पहिलादेखिको छ, यो पनि चाहिँ रोग प्रतिकारात्मकलाई एकदमै राम्रो छ भन्ने कुरो अहिले आएको हुनाले यो पनि खाँदै गर्नु पर्यो। र अब स्वस्थ खाना खानु पर्यो मेन त।
यदि गर्भवती तथा सुत्केरी आमामा चाहिँ कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षणहरू देखिए वा संक्रमण पुष्टि भएमा चाहिँ के कस्तो सावधानी अप्नाउनु पर्दछ त एउटा गर्भवती तथा सुत्केरी आमाले?
गर्भवती महिलामा चाहिँ अब त्यस्तो कोरोनासँग मिल्दो जुल्दो सिम्टमहरू देखियो, ज्वरो पनि आयो, अब खोकी लाग्यो, घाँटी दुख्यो अथवा डायरिया भयो भनेदेखि तुरन्त चाहिँ अब स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ उहाँले। र अब अन्य सदस्यलाई पनि त्यो चाहिँ अब नसरोस् भन्नाको लागि आइसोलेसनमा चाहिँ बस्नु पर्यो। आइसोलेसनमा बस्दाखेरि अब सुरक्षित हुनु पर्यो, घाम लाग्ने, हावा लाग्ने कोठा हुनु पर्यो। त्यो बेलामा चाहिँ अब खानपानमा पनि विशेष ध्यान दिनु पर्यो है। खुले समस्या भयो भने अब रेफरल हस्पिटलहरू लेभल टू हस्पिटलसम्म पनि जानुपर्ने हुन सक्छ। भने सुत्केरी महिलाहरूले चाहिँ अब मेन अब दुध खुवाउने कि नखुवाउने भन्ने कुरा आउँछ होइन। बच्चालाई पनि अब कोरोना सर्ने हो कि भन्ने डरले अब दुध खुवाउन समस्या आउन सक्ने हुनसक्छ। तर अहिलेसम्मको रिसर्चले चाहिँ आमाको दुधबाट बच्चामा कोरोना चाहिँ सर्दैन। त्यसो भएको हुनाले अब आमाले चाहेको खण्डमा पुरा अब मास्क लगाएर होइन, अब फेस सिल्ड लगाएर, पुरा गाउन साउन लगाएर बच्चालाई एकदम सुरक्षित तरिकाले दुध खुवाउन सक्नुहुन्छ। स्ट्रेस लिनु भएन।
हुन्छ, तपाईँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद यहाँलाई।
गर्भवती तथा सुत्केरीले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपनाउन सकिने सावधानी र यो लकडाउनको समयमा स्वास्थ्य संस्थामा उपलब्ध सेवाहरूको सम्बन्धमा महत्वपूर्ण जानकारी दिनुभएकोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डाक्टर पुण्य पौडेलप्रति हामी आभारी छौँ। सहभागी श्रोता, तपाईँको मनमा पनि कोरोना भाइरस रोग अर्थात् COVID-19 सम्बन्धी कुनै पनि प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई पठाउनुहोस् है। तपाईँका प्रश्न जिज्ञासामाथि विज्ञ विशेषज्ञको जवाफ लिएर हेलो भन्ची नामकको आगामी श्रृङ्खलामा समेट्ने प्रयास गर्नेछौँ। प्रश्न तथा जिज्ञासा के कसरी कहाँ सोध्ने त सुनौ यो छोटो जानकारी।
कोरोना भाइरस रोग COVID-19 का बारेमा तपाईका मनमा कुनै पनि प्रश्न वा जिज्ञासा छन् भने अहिले नै सोध्नुहोस्। प्रश्न जिज्ञासा सोध्नका लागि भन्सीनामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्सिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईले एसएमएस गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। एसएमएस गर्नको लागि मोबाइलमा BAN टाइप गरी एक स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 37171 पठाउनुहोस्। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सी नामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौँ। प्रस्तुत कार्यक्रम हेलो भन्सी नामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सुआहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
सहभागी श्रोता, आज समेटिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने आशा हामीले गरेका छौँ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौँ। सुरक्षित, स्वस्थ र निरोगी व्यवहार अपनाऊ। यति भन्दै हेलो भन्ची नामाको आजको आठौँ श्रृङ्खलाबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा, पवन, सतीश, सुशीला, रमेश, माया, दिनेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। अर्को साता कोरोना भाइरस रोग COVID-19 संक्रमण रोकथाम तथा उपचारका सवालमा विभिन्न जानकारीको साथमा आजकै समयमा फेरि आउनेछौ। नमस्ते। भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।